विटनेस है और आपने देखा कि वो बेल स्टेज पे भी उसने एक एफिडेविट फाइल कर दिया था और वो बड़ा प्रेशराइज था। और उसके बाद हमने कोर्ट को बताया था, हमने रिटर्न में एक एप्लीकेशन भी फाइल की थी कि इसमें एविडेंस को टेम्पर किया जा रहा है और विटनेसेस को जो है वो कहीं ना कहीं थ्रेटन किया जा रहा है, इसलिए वो लोग जो डरे हुए। और इसके लिए हमने प्रॉपर एक सिक्योरिटी की एप्लीकेशन भी फाइल की थी जो कि ऑन रिकॉर्ड है और उस पर कोई पुलिस की तरफ से कोई एक्शन नहीं हुआ कि विटनेसेस को सिक्योरिटी प्रोवाइड नहीं की गई प्रॉपरली।
केस के तफ्तीशी अफसर ने दावा किया है कि मुलजिमान के खिलाफ इंतहाई मौसर डिजिटल शहादतें भी मौजूद हैं जो इन्हें सजा का मुतहम्मिल करार देने के लिए काफी हैं। ऐसी सूरत में मुलजिमान की जमानत फौरी तौर पर मंसूख की जाए वरना ये मुलजिमान इंसाफ के हुसूल में रुकावट बन सकते हैं। उधर इंसदादे दहशतगर्दी अदालत ने मुलजिमान को इश्तिहारी करार देने से मुतालिक तफ्तीशी अफसर का बयान कलमबंद करने के बाद केस की मजीद समाअत 19 फरवरी तक मुलतवी कर दी है। वाज़ेह रहे कि इस केस में 5 मुलजिमान जमानत पर हैं जिनमें केस के मरकजी मुलजिम साबिक SSP राव अनवार, साबिक DSP कमर अहमद शेख, सब इंस्पेक्टर मोहम्मद यासीन दीगर शामिल हैं, जबकि 6 मुलजिमान गिरफ्तार और 7 अब भी मफरूर हैं। मोहम्मद साकिब, वॉइस ऑफ अमरीका, कराची।
गुज़श्ता माह साहिवाल में पुलिस के हाथों हलाक होने वाले ज़ीशान ने लाहौर हाई कोर्ट में दायर की जाने वाली पिटीशन का हिस्सा बनने का फैसला किया है जिसमें जॉइंट इन्वेस्टिगेशन टीम की जगह एक अदालती कमीशन बनाने की अपील की गई है। पंजाब पुलिस ने एक ही खानदान के 3 अफराद समेत 4 अफराद को एक वाक़े में हलाक कर दिया था जिस पर मुल्क भर में बहुत वावेला मचा है। पंजाब हुकूमत का कहना है कि हलाक होने वाला ज़ीशान एक दहशतगर्द तंजीम का रुकन था। इस बारे में एक तजियाती रिपोर्ट सुनिए अंजुम हैरल गिल की जुबानी।
मावराए अदालत पुलिस मुकाबलों में बेगुनाह अफराद को हलाक करने की क्या वजूहात हो सकती हैं, इस बारे में इंसानी हकूक कमीशन के साबिक सरबरा डॉक्टर मेहदी हसन ने इसके 3 पहलुओं का जिक्र किया। उन्होंने कहा कि अव्वल पुलिस की तरबियत में कमी है।
पुलिस जो है उसकी तरबियत में कमी है, उनका कल्चर लेवल डेवलपमेंट का बहुत लो है, उनकी तालीम ऐसी नहीं है, उनको क्रिमिनोलॉजी के बारे में कुछ नहीं पढ़ाया जाता। एक तो पुलिस का रवैया है और ये कोई पहला मौका नहीं है।
दूसरे, उन्होंने पुलिस के पास जदीद खुदकार असलहे की मौजूदगी को करार दिया।
पुलिस के पास ऑटोमेटिक असला इतनी बड़ी तादाद में बड़े बोर का वो नहीं होना चाहिए, उनके पास एक क्लाशनकोव उससे फायरिंग की। आमतौर पे पुलिस के पास इस पर खतरनाक असला नहीं होता, बल्कि जो तरक्की याफ्ता ममालिक है उनमें तो पुलिस मुसल्ला भी नहीं होती, और अगर मुसल्ला करना पड़ता है कभी तो उसके लिए टेलीविजन पे और रेडियो पे अलर्ट किए जाते हैं और आवाम से मदद की जाती है कि आज आपको पुलिस मुसल्ला नजर आएगी।
डॉक्टर मेहदी हसन कहते हैं कि मावराए अदालत हलाकतें कोई नई बात नहीं, पुलिस ऐसा उस वक्त भी करती है जब इसका केस कमजोर हो।
यहाँ पुलिस जो है वो एक्स्ट्रा जुडिशियल क्लिक को पहली दफा नहीं हुई है ये पाकिस्तान, ऐसे मौके बहुत रहे हैं जब पुलिस ये महसूस करती है कि वो केस उनका कमजोर है और अदालत में कामयाब नहीं हो सकेगा तो वो खुद से फैसला करके उसको हलाक कर देते हैं।
ऐसे वाकयात रूनमा होने के बाद एक और अफसोसनाक पहलू की जानिब इशारा करते हुए सीनियर सहाफी खालिद फारूकी ने मुंतखब हुकूमती ओहदेदारों के किरदार पर तनकीद की।
जो लोग किसी सबूत के बगैर इल्जाम लगा देते हैं, आज हम पिछली गवर्नमेंट को नवाज शरीफ की हुकूमत को सानिया मॉडल टाउन की वजह से बुरा भला कहते हैं और फिर हम कहते हैं कि उन तमाम लोगों को किस तरह से जब कत्ल भी किया गया, मारा जब गया था तो उस वक्त के वज़रा जो थे वो ये उसको बिल्कुल दुरुस्त साबित करने की कोशिश कर रहे थे। आज जब ये हमें पता है और हमारी पूरी पॉलिटिकल क़यादत को, पाकिस्तान के हर शहरी को पता है कि हमारे यहाँ इख्तियारात का नाजायज इस्तेमाल कितने बड़े पैमाने पर कितने खौफनाक अंदाज में होता है,
अवाम और मीडिया को इसमें क्या किरदार अदा करना चाहिए, इस बारे में खालिद फारूकी कहते हैं कि ऐसे ओहदेदारों को विलन बना के पेश करना चाहिए।
इनसे जरूर ये क्वेश्चन करना चाहिए और बार बार क्वेश्चन करना चाहिए, मीडिया को बार बार इनसे क्वेश्चन करना चाहिए। ऐसे लोग किसी भी पार्टी से क्यों ना किसी का ताल्लुक हो, उनको हमेशा से सोसाइटी में विलन के तौर पर पेश करना चाहिए। जो लोग किसी भी कत्ल पे पर्दापोशी महज इसलिए करते हैं ताकि उनका इख्तदार, उनकी हुकूमत, उनकी सियासत जो है वो बच जाए, तो ये एक बदतरीन मिसाल है जो कायम की जाती है। اور اس میں کوئی ایک شخص انوالو نہیں ہوتا, مختلف ادوار میں مختلف ذمہ داران لوگ جو ہیں اس میں انوالو ہوتے رہتے ہیں اور کسی کو اس پہ بعد میں کوئی, مجھے لگتا ہے کہ شرمندگی بھی کچھ زیادہ محسوس نہیں ہوتی.
پولیس کی کارکردگی کو کیسے بہتر بنایا جا سکتا ہے, اس بارے میں ڈاکٹر مہدی حسن کہتے ہیں,
ان کو کرپٹولوجی کا سبجیکٹ باقاعدہ پڑھانا چاہیے اور ان کی تربیت ہونی چاہیے, سائیکولوجیکل وارفیئر کا سبجیکٹ ان کو پتا ہونا چاہیے کہ کس طرح کسی ملزم کو ڈی مورلائز کیا جا سکتا ہے, کس طرح اس سے ہتھیار بنوائے جا سکتے ہیں, یہ تمام چیزیں ان کو آنی چاہیے جو نہیں آتی پاکستانی پولیس کو.
اس دفعہ کیا کوئی بہتری نظر آئی؟ خالد فاروقی کہتے ہیں کہ اس دفعہ ایک مثبت پہلو بھی سامنے آیا.
یہ رپورٹ تو میں سمجھتا ہوں کہ اس لحاظ سے بہت بہتر ہے ماضی کی نسبت کہ حکومت نے اس پر فوری طور پر جو ایک وعدہ کیا تھا کہ ہم اتنے ٹائم میں, یہ جو ٹائم لیمٹ انہوں نے رکھی تھی اس پہ انہوں نے رپورٹ پیش کر دی ہے. اس سے پہلے ماضی میں تو یہ ہوتا رہا کہ ایسی رپورٹس جو ہیں وہ پیش نہیں ہوتی رہی, لیکن اب پریشر اتنا تھا کہ حکومت کو مجبوراً بھی یہ رپورٹ پیش کرنا پڑی.
تجزیہ کار کہتے ہیں کہ عوام, میڈیا اور پارلیمان کو اس سلسلے میں دباؤ برقرار رکھنے کی ضرورت ہے تاکہ ایسے واقعات کے وقوع پذیر ہونے کو روکا جا سکے. انجم ہیرلڈ گل, وائس آف امریکہ, واشنگٹن.
میڈیم ویو 972 کلو ہرٹز پر, یہ ہے وائس آف امریکہ واشنگٹن. ہماری ویب سائٹ ہے urduvoa.com.
سامعین, دسمبر 2001 میں بھارتی پارلیمان پر دہشت گرد حملے میں مجرم قرار دیے گئے کشمیری قوم پرست محمد افضل گرو کی چھٹی برسی پر نئی دہلی کے زیر انتظام کشمیر میں ہفتے کو ایک عام احتجاجی ہڑتال کی گئی, جس سے شورش زدہ علاقے میں کاروباری زندگی مفلوج ہو کر رہ گیا. افضل گرو کی کو سن 2013 میں آج ہی کے دن یعنی 9 فروری کو دلی کی تہاڑ جیل میں پھانسی دی گئی تھی اور پھر ان کی میت کو وہیں دفنا دیا گیا تھا. ان کی اہلیہ تبسم گرو اور استصواب رائے کا مطالبہ کرنے والے کشمیری قائدین کے اتحاد مشترکہ مزاحمتی قیادت نے ان کی باقیات کو لوٹانے کا مطالبہ دہراتے ہوئے کہا ہے کہ وہ چاہتے ہیں کہ انہیں اسلامی عقائد اور مقامی روایات کے مطابق افضل گرو کے آبائی وطن میں دفنایا جائے. اس بارے میں سری نگر سے یوسف جمیل کی رپورٹ.
بھارتی پارلیمان پر 17 برس پہلے ہوئے حملے میں مجرم قرار دیے گئے کشمیری باغی محمد افضل گورو کی چھٹی برسی پر ہفتے کو وادی کشمیر میں ایک عام احتجاجی ہڑتال کی گئی, جس علاقے میں کاروباری زندگی مفلوج ہو کر رہ گیا. ہڑتال کے لیے اپیل استصواب رائے کا مطالبہ کرنے والے کشمیری قائدین کے اتحاد مشترکہ مزاحمتی قیادت نے کی تھی اور مختلف سیاسی, سماجی اور مذہبی تنظیموں اور کشمیر ہائی کورٹ بار ایسوسی ایشن نے اس کی تائید کی تھی. پولیس نے اتحاد میں شامل لیڈروں اور سرکردہ کارکنوں کو ان کے گھروں میں نظر بند کر دیا ہے یا انہیں امتناعی حراست میں لیا گیا ہے. گرو کو دلی کی تہاڑ جیل میں 6 سال پہلے آج ہی کے دن یعنی 9 فروری 2013 کو پھانسی دی گئی تھی, جس کے بعد ان کے جسد خاکی کو جیل کے احاطے ہی میں دفنایا گیا تھا. بعض قانونی ماہرین اور سیاسی جماعتوں کا کہنا ہے کہ افضل گرو کو تختہ دار پر لٹکانے میں نہ صرف جلد بازی سے کام لیا گیا بلکہ اس سلسلے میں قانونی لوازمات کو بھی بالائے تاک رکھا گیا. ان کے بقول اس کے پیچھے نئی دہلی میں اس وقت کی حکومت کے سیاسی مقاصد کار فرما تھے. 13 دسمبر 2001 کو بھارتی پارلیمان پر ہوئے دہشت گرد حملے میں 8 حفاظتی اہلکار اور ایک مالی ہلاک اور 13 حفاظتی اہلکاروں سمیت 16 افراد زخمی ہوئے تھے. جوابی کاروائی میں 5 مشتبہ دہشت گرد بھی مارے گئے تھے. بھارتی حکومت نے حملے کے لیے عسکری تنظیم جیش محمد کو ذمہ دار قرار دیا تھا. افضل گرو پر حملہ آوروں کی اعانت کر کے بھارتی حکومت کے خلاف جنگ چھیڑنے اور حملے کے لیے کی گئی سازش میں شامل ہونے کے الزامات لگائے گئے تھے. ہفتے کو مشترکہ مزاحمتی قیادت اور وکلا کی تنظیم نے افضل گرو کی باقیات کو لوٹا کر انہیں بھارتی زیر انتظام کشمیر میں عزت و احترام کے ساتھ دفنانے کی اجازت دینے کے مطالبے کا اعادہ کیا. افضل گرو کی اہلیہ تبسم گرو نے بھی اپنے شوہر کی باقیات کو لوٹانے کا مطالبہ کرتے ہوئے کہا,
6 سال 2013 میں افضل صاحب کو شہید کیا ہے انہوں نے, تب سے ہم انترے کہتے ہیں کہ ہمیں ان کی جسد خاکی واپس دے دے, ہم انہیں اپنے طریقے سے, اپنے مطلب مسلمان طریقے سے ان کو وہ مطلب کرے, لیکن 6 سال سے ابھی تو کوئی نہیں مطلب وہاں سے جواب آ رہا ہے کہ دے دیں گے کہ نہیں دے دیں گے. ہم انتظار کرتے ہیں کہ انشاءاللہ جب تک ہم زندہ ہیں ان کی جو جسد خاکی ہے ان سے ہم لے لیں گے.
ہفتے کو پولیس اور نیم فوجی دستوں نے دارالحکومت سری نگر اور شمال مغربی شہر سوپور میں جو گورو کا آبائی علاقہ ہے کرفیو جیسی پابندیاں عائد کی ہیں. افضل گورو کے بھائی محمد یاسین گورو نے وائس آف امریکہ کو فون پر بتایا کہ علاقے میں پولیس اور دوسرے سرکاری دستے پابندیوں کو کچھ اس سختی کے ساتھ عائد کر رہے ہیں کہ عام لوگ تو کیا ان کے رشتے دار بھی ان کے ہاں آ نہیں سکے ہیں. عہدیداروں نے کہا کہ حفاظتی پابندیاں اس لیے عائد کی گئیں تاکہ ان کے بقول شر پسند عناصر کو امن امان میں رکھنا ڈالنے کا موقع نہ مل سکے. یوسف جمیل، وائس آف امریکہ، سری نگر.
پاکستان کے وزیر اعظم عمران خان کل متحدہ عرب امارات کا دورہ کرنے والے ہیں جہاں وہ ورلڈ گورنمنٹ سمٹ میں شرکت کریں گے. توقع کی جا رہی ہے کہ 100 سے زائد ممالک کے وفود اس اجلاس میں شرکت کریں گے. وزیر اعظم متحدہ عرب امارات اور دوسرے دوست ممالک سے پاکستان کی معیشت کو سہارا دینے کے لیے مالی امداد کے خواہش مند ہیں. عرب امارات پہلے ہی پاکستان کو $1 ارب کا قرضہ ادا کر چکا ہے اور مزید $2 ارب دینے کا وعدہ کیا ہے. اسی طرح عمران خان زر مبادلہ کے ذخائر کو سہارا دینے کے لیے سعودی عرب اور چین سے بھی قرضے حاصل کر چکے ہیں. اسی ماہ سعودی عرب کے شہزادہ محمد بن سلمان پاکستان کا دورہ کرنے والے ہیں اور پاکستان میں توقعات کی جا رہی ہیں کہ اس سے ملک میں سعودی سرمایہ کاری میں اضافہ ہوگا. اس کے علاوہ سرمایہ کاری کی غرض سے پاکستان روس اور قطر سے بھی بات چیت کر رہا ہے. ان تمام اقدامات سے پاکستان کی مالی مشکلات میں کتنی کمی آئے گی اور اس کا پاکستان کی معیشت پر کیا اثر پڑے گا، اس پر بات کرنے کے لیے ہم نے دعوت دی ہے خرم شہزاد کو جو معاشی امور پر گہری نظر رکھتے ہیں، اینالسٹ ہیں. جی، ویلکم ٹو دا شو خرم شہزاد صاحب.
جی، تھینک یو ویری مچ. تھینک یو.
ایک تو یہ بتائیے کہ ہمارے سامعین کے لیے، آئندہ 6 ماہ میں پاکستان کو ادائیگیوں کے لیے $5 ارب کی ضرورت ہے، کہاں سے آئے گی یہ رقم؟
دیکھیں، اچھی بات یہ ہوئی ہے کہ ایک برج فنڈنگ جو ہے فرینڈلی کنٹریز سے جو ہے ارینج ہوئی ہے، جس نے ایک روم دیا ہے پاکستان اکنامک مینیجرز کو، جو کہ آگے جاتے ہوئے جو ایکسٹرنل اکاؤنٹ کے جو ایشوز ہیں، جس میں آپ کو جیسے آپ نے کہا 5-6 ارب ڈالر آپ کو ابھی بھی جو ہے وہ ڈیٹ سروسنگ میں چاہیے. ایکچولی ٹوٹل جو فنڈنگ ریکوائرمنٹ تھی وہ تقریباً 12 ارب ڈالرز کی تھی، جو کہ فسکل ایئر 19 کے لیے تھی، اور اس کے بعد اب جو ہے اگر آپ دیکھیں تو تقریباً 12 سے 13 ارب ڈالر جو ہیں وہ دو طریقوں سے جو ہے وہ مل رہے ہیں پاکستان کو. ایک تو کیش ڈپازٹس ہیں، اس کی ایک سرٹن کاسٹ ہے آف کورس، لیکن وہ لو کاسٹ ہے اور اس کا کوئی کنڈیشن بھی اٹیچ نہیں ہے، اور اس کے ساتھ ساتھ ڈیفر پیمنٹ پہ آئل بھی مل رہا ہے. اور اچھی بات یہ ہوئی ہے کہ آئل کی جو پرائسز ہیں تقریباً 30% نیچے ہیں اس وقت اپنے ریسنٹ ہائی سے. تو جو آپ کے پاس گیپ تھا 12 ارب ڈالر کا، وہ سم ہاؤ آپ کے پاس اس وقت جو ہے وہ پورا ہو رہا ہے، اور ان شاء اللہ یہ جو پیمنٹس ہیں یہ بھی اس میں جو ہے وہ کور ہوں گی گوئنگ فارورڈ. اس کے ساتھ ساتھ جس طرح کا قطر کا جو ہے ایل این جی کا جو ہے 3-4 ارب ڈالر کا ان کے ساتھ ڈیفر پیمنٹ پہ بات چل رہی ہے. چائنا نے جو ہے ایکسپورٹس کو ڈبل کرنے کی بات کی ہے، پلس یو ایس کی طرف سے کچھ ایف ٹی اے کی بات ہو رہی ہے جو کہ ایک لانگ ٹرم سسٹینیبل جو ہے وہ ٹریڈ کو جو ہے پاکستان کی جو ہے وہ سپورٹ کرے گا. تو یہ سب چیزیں ہیں جو کہ شارٹ ٹرم سولوشن تو آپ کے پاس آ گیا ہے، بٹ آف کورس آگے جاتے ہوئے جب تک پالیسی پہ کام نہیں ہوگا، ایک لانگ ٹرم اسٹریٹجی نہیں ڈیوائڈ کی جو کہ ابھی آپ سے میرے خیال میں ایک اناؤنسمنٹ آ رہی ہے جو کہ میڈیم ٹرم اکنامک فریم ورک جو ہے وہ گورنمنٹ دے رہی ہے، اس میں 3 ڈیفیسٹس کی بات ہوئی ہے. اس میں ایک تو فسکل ڈیفیسٹ ہے، دوسرا ٹریڈ ڈیفیسٹ ہے، اور تیسرا جو ہے انویسٹمنٹ سیونگ کا کیپ ہے. تو آئی ایم شیور کہ گورنمنٹ جو ہے وہ سم ہاؤ اس سال کو سروائیو کرے گی بہت اچھی طریقے سے. ایکسٹرنل اکاؤنٹ کا جہاں تک رسک کی بات ہے، فسکل ایک ڈیفیسٹ ہے جو کہ 6.5-7% آف جی ڈی پی بھی آ سکتا ہے، جو کہ ایک بہت بڑا رسک ہے.
اب یہ بتائیے، ایک طرف عمران خان جو ہیں وہ کوشش کر رہے ہیں کہ پاکستان کی معیشت بہتر ہو، ساتھ ساتھ ہم دیکھ رہے ہیں سی پیک کا منصوبہ چل رہا ہے، سعودی عرب سے سرمایہ کاری کی بات ہو رہی ہے، آئندہ دنوں میں آنے والے وقت میں کب تک ایک امپیکٹ جو ہے ہم پاکستان کی معیشت پر دیکھ سکیں گے؟
گورنمنٹ ٹو گورنمنٹ ڈیلنگز ہیں اور جیسے آپ کا جی ٹو جی جو ہے وہ سپورٹ جو ہوتی ہے، اس میں ایف ڈی آئی بھی جو ہے وہ اس وقت کمنٹ کی جا رہی ہے. خاص کر سعودی عربیہ کی طرف سے $9 بلین کی ریفائنری کا پلان ہے، جو کہ سی پیک کے کانٹیکس میں جو ہے بہت امپورٹنٹ نظر آتا ہے، کیونکہ سی پیک میں جو چائنا کا جو ویسٹرن سائڈ ہے، جو پروونسز ہے، جو اسٹیٹس ہیں، ان کو جو ہے ڈیولپ کرنے کے لیے چائنا بھی بہت زیادہ ایڈمنٹ ہے، اور اس کے علاوہ جو ہے یہاں سے ریفائنری کھڑی ہوتی ہے، اگر تو ریفائنڈ پروڈکٹ जो है वो चाइना को भी प्रोवाइड की जाएगी, क्योंकि सऊदी अरेबिया के लिए डाइवर्सिफिकेशन के पॉइंट ऑफ व्यू से बहुत इंपॉर्टेंट है, और पाकिस्तान के लिए इसलिए इंपॉर्टेंट है कि डाइवर्सिफिकेशन की जरूरत है पाकिस्तान को। और अभी जो अगर आप कमिटमेंट देखें तो $9 बिलियन की ये है, दूसरा पेट्रोकेमिकल चेन जो पूरी है उस पर यूएई का इंटरेस्ट बहुत ज्यादा है। तो मेरे ख्याल में ये जो मिडिल ईस्टर्न कंट्रीज हैं ये इस तरफ अपने इन्वेस्टमेंट लेकर आएंगे। पाकिस्तान के लिए FDI का जो कि तकरीबन कोई $15 बिलियन बनते हैं नेक्स्ट 5 ईयर। इसके अलावा जो अपनी कंपनी है ऑटोमोबाइल की और बेवरेजेस कंपनीज हैं, इनके भी कमिटमेंट आ गई है $3 से $4 बिलियन, बट इसका थोड़ा सा वक्त लगेगा, क्योंकि अच्छी बात ये हुई है कि टेररिज्म और लॉ एंड ऑर्डर की सिचुएशन बहुत बेहतर हो गई है, इस वजह से अब FDI फॉलो करेगी, बट इसमें थोड़ा सा वक्त लगेगा। लेकिन FDI के पर्सपेक्टिव से बहुत ज्यादा पोटेंशियल है और पाकिस्तान उस पर
एक और चीज जिस पे अभी तक हमारे सामने को शायद क्लैरिटी ना हो वो है, कभी गवर्नमेंट बात करती है, हम लोग खबरें सुनते हैं, ज़राए अब्लाग में मुख्तलिफ तरह की खबरें आती हैं, IMF के साथ प्रोग्राम की बात होती है। पाकिस्तान में ऐसे लग रहा है कि कुछ लोग जो हैं वो समझते हैं कि IMF के बगैर पाकिस्तान जो है वो काम चला सकते हैं। आप किस तरह से देखते हैं, क्या पाकिस्तान IMF की तरफ जाए बगैर काम चला सकता है, मईशत को सहारा दे सकता
है? देखिए बड़ा इंपॉर्टेंट क्वेश्चन है, और आपने देखा होगा पिछले कोई 15 साल से पाकिस्तान बैक टू बैक आफ्टर 5 ईयर साइकिल पाकिस्तान का ऐसा है कि IMF के पास जाते हैं और फिर ऑफकोर्स उसके बाद उनका जो डिसिप्लिनरी जो फ्रेमवर्क है उसको हम फॉलो नहीं करते हैं, ऐसा रिवर्स लेते हैं और फिर बैक टू स्क्वायर वन होते हैं, दोबारा से IMF जाना पड़ता है। लेकिन इस बार जो 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 फर्क है वो ये है कि एक तो जो शॉर्ट टर्म अरेंजमेंट था ब्रिज फंडिंग की वो पाकिस्तान ने अरेंज की है, गवर्नमेंट ने अरेंज की है 20 कंट्रीज के, लेकिन ये इज नॉट ऑल। इसके अलावा आपके पास IMF की जरूरत अभी डेफिनेटली है, बट अच्छी बात यह है क्योंकि जब आपके पास ब्रिज फंडिंग होती है या आपके पास एक टेम्पररी बफर आ जाता है तो आपके पास नेगोशिएशन की जो पावर है वो बढ़ जाती है, और यही हो रहा है इस वक्त जो कंडीशन है IMF की। आपने देखा है फ्रंट लोडेड प्रोग्राम इस वक्त है, क्योंकि आपने ये भी देखा होगा कि IMF के प्रोग्राम को साइन करने से पहले ही गवर्नमेंट ने 2-3 चीजें की हैं। 3 तरह की चीजें होती हैं मेजर जो आपकी फिस्कल को सहारा देती हैं, और मॉनिटरी पॉलिसी भी उसमें जो है बहुत प्ले करती है। एक तो देखिए एक्सचेंज रेट को जो है वो एडजस्ट किया है, दूसरा इंटरेस्ट रेट को एडजस्ट किया है, तीसरा टैरिफ को एडजस्ट किया है, जो क्या है सर बिजली ये सारा है। तो ये तीनों चीजें दोनों को जो जो उनकी रिक्वायरमेंट होती थी वो पहले ही उन्होंने पूरी की है टू सर्टेन एक्सटेंट। बात यह है कि IMF प्रोग्राम में जाने का क्या फायदा होता है, नुकसान है क्या है। देखिए इस वक्त पाकिस्तान को शायद डॉलर की जरूरत नहीं है IMF की, इतना ज्यादा उसकी क्वालिटेटिव साइड है, क्योंकि IMF के पास एक बार प्रोग्राम में चले जाते हैं तो पूरी दुनिया में जो डोनर्स हैं, एजेंसी हैं, इसके अलावा जो बायलैटरल जो है आपके डोनर्स हैं, बैंक्स हैं, रेटिंग एजेंसीज हैं, ये सारी आपके साइड पर आना शुरू हो जाती है, जो कि एक फैक्ट है। तो मेरे ख्याल में IMF के साथ अच्छे एक डील करना और कंडीशंस कंपेरेटिव हो, पाकिस्तान के लिए भी अच्छा हो, और ओवरऑल जो है जो सोशल उसका जो इम्पैक्ट होता है कि अनएम्प्लॉयमेंट बढ़ने का खतरा होता है, आपके शॉर्ट टर्म में ग्रोथ आपकी नीचे जाती है, कॉस्ट आपकी बढ़ जाती है, वो गवर्नमेंट को देखना होगा, एक बैलेंस क्रिएट करना कि इनके पास ऐसा सफर है। IMF के साथ भी डील करें, और IMF का जो डिसिप्लिनरी फ्रेमवर्क है वो आपके पास ऑलरेडी है, क्योंकि पोस्ट प्रोग्राम मॉनिटरिंग का जो डॉक्यूमेंट है वो बहुत डिटेल्ड होता है, जिससे आपको ये बताया जाता है कि आपके स्ट्रक्चरल इश्यूज जो है फिस्कल साइड पर खास होता है, आप कैसे करें अपनी स्टेट ऑन जो एंटिटीज है उनको आप प्राइवेटाइज करें, उनके लॉसेज कम करें, जो मल्टी बिलियन जो है वो रुपीज में चलते हैं, 500-700 अरब के जो है वो लॉसेज होते हैं इनके जो आपके वाइट एलिफेंट्स है। तो मेरे ख्याल में IMF के पास जाना टाइमली होगा डेफिनेटली, बट ये कि उनकी कंडीशन या वो देखी जाएगी पाकिस्तान के पास बफर है तो उससे वो जितना ज्यादा बेहतर एक प्रोग्राम दे सके तो वो बहुत अच्छा होगा पाकिस्तान।
कुरम शहजाद बहुत शुक्रिया हमें वक्त देने का।
ये वॉइस ऑफ अमेरिका वॉशिंगटन है। आप हमारे प्रोग्राम हमारी वेबसाइट पर किसी भी वक्त देख सकते हैं, पता है www.urduvoa.com।
सामिन आप हमारा तवील दौरानिये का प्रोग्राम सुन रहे हैं, आपकी दुनिया वॉइस ऑफ अमेरिका वॉशिंगटन के स्टूडियो से, और मैं हूं आपका मेज़बान नदीम याकूब। हमारे साथ हमारे प्रोड्यूसर हैं फायजा बुखारी। थाईलैंड के बादशाह महावाजीरा लॉन्गकोरन ने अपनी बड़ी बहन के आइंदा पार्लिमानी इंतखाबात में वजारत उज़्मा के उम्मीदवार बनने की ख्वाहिश को मुस्तरद कर दिया है। बादशाह ने एक बयान जारी किया है जिसमें कहा गया है कि उनकी बहन का इकदाम बहुत नामुनासिब है और मुल्क की रवायात और कौमी सकाफत के खिलाफ है। इससे कबल थाईलैंड की मरकजी सियासी पार्टी रक्सा चाट ने ऐलान किया था कि वो शहजादी अबल रत्ना को अपना उम्मीदवार नामजद कर रही है। थाईलैंड का शाही खानदान मुल्क की सियासत और इंतखाबी अमल से दूर रहता है और एक शहजादी की जानब से इंतखाबी अमल में हिस्सा लेने का फैसला एक गैर मुतवक अमल है। थाईलैंड में 24 मार्च को होने वाले आम इंतखाबात 2014 में होने वाली बगावत के बाद से पहले पार्लिमानी इंतखाबात हैं। ये बगावत थाकसिन शिनावत्रा की बहन यिंगलिक शिनावत्रा की हुकूमत के खिलाफ हुई थी। थाईलैंड में 1932 से आइनी बादशाहत है जिसके तहत गो के बादशाह की हैसियत अलामती है, लेकिन शाही खानदान के आम अफराद में बहुत इज्जत और मर्तबा है और उन्हें मुआशरे में खासा असर और रसूख हासिल है। अफ्रीकी लीडर और बैन अल-अक़वामी तंजीमों के नुमाइंदे इथोपिया में जमा हैं, जहां वो पनाह गुजीनों, वतन वापस आने वालों और मुल्क के अंदर बेघर होने वालों से मुतालिक मसाइल का जायजा ले रहे हैं। तनाज़ियों और सियासी बहरान की वजह से अफ्रीका में बेघर अफराद की तादाद में इजाफा होता जा रहा है। नैरोबी से वॉइस ऑफ अमेरिका के मोहम्मद यूसुफ की रिपोर्ट के साथ मुदसरा मंजर।
पनाह गुजीनों के लिए अक़वामे मुत्तहिदा के इदारे UNHCR ने कहा है कि बरेआज़म अफ्रीका के 1,70,00,000 अफराद बेघर हैं और बेशतर अपने मुल्कों से भाग रहे हैं और इसी नौयत के मसाइल पर अफ्रीकी लीडर, हुकूमती नुमाइंदे और इमदादी कारकुन इथोपिया के दारुलहुकूमत अदीस अबाबा में सालाना सरबरा कॉन्फ्रेंस के मौके पर बात कर रहे हैं। खबील मिल्टोसा सियासी उमूर के लिए अफ्रीकी यूनियन कमीशन के सरबरा हैं। वो कहते हैं कि अफ्रीका को वजूहात से निमटना चाहिए। लोगों की अक्सरियत पुरतशद्दुद तनाज़े की वजह से मजबूरन बेघर हुई है। हमें अदम मसावात, गुर्बत और बेरोजगारी पर तवज्जो देने की ज़रूरत है जिससे इस बर आज़म में कशीदगी पैदा होती है। बहुत सा तशद्दुद इलेक्शन के नतीजे में हुआ, चुनांचे हमें इलेक्शन के मसले को भी देखना होगा ताकि ये यकीनी बनाया जा सके कि इंतखाबात जमहूरी, काबिल यकीन और पुरअमन हों। ये उस कन्वेंशन की 50वीं सालगिरह है जिसमें पनाह गुज़ीनों की सरबरा कॉन्फ्रेंस पहली मरतबा मुनाकिद हुई। ये इजलास ऐसे वक्त हो रहा है जब बहुत से अफ्रीकी ममालिक को दहशतगर्दी, आबादियों में बाहम लड़ाई और इंतखाबात के मसाइल का सामना है। अफ्रीकी यूनियन में UNHCR के नुमाइंदे कॉस्मोस चांडा कहते हैं,
We are talking about in excess of 17 million people who are displaced on the continent. That is by itself very depressing. Would like to see
हम बात कर रहे हैं 1,70,00,000 लोगों की ग्रोहों की जो इस बरेआज़म में बेघर हुए, जो बजाय खुद बहुत अफसोसनाक है। हम ऐसी सूरत हाल देखना चाहते हैं कि जिसमें लोग वहीं वापस आएं जहां से वो गए थे, ऐसी सूरत हाल जिसमें मज़ीद लोग बेघर ना हों। बहुत अरसे से हम बेघर लोगों की, जिनमें पनाह गुज़ीन भी शामिल हैं, इमदाद कर रहे हैं और हमने कभी तादाद में इस कदर इजाफा नहीं देखा। अक़वामे मुत्तहिदा का कहना है कि युगांडा में 44,00,000 पनाह गुज़ीन हैं, जो तुर्की के बाद दुनिया में पनाह गुज़ीनों की दूसरी बड़ी तादाद है। अफ्रीका में बेशतर पनाह गुज़ीन जनूबी सूडान से आते हैं जहां 24,00,000 लोग बेघर हैं। शाम और अफगानिस्तान के बाद दुनिया के सबसे नए मुल्क में पनाह गुज़ीनों की तादाद तीसरे नंबर पर है। मुदस्सिरा मंजर, वॉइस ऑफ अमेरिका, वाशिंगटन।
सितंबर 2001 के दहशतगर्द हमलों के बाद अमेरिका ने मुबैना तौर पर अलकायदा और दूसरे दहशतगर्द ग्रोहों से ताल्लुक़ रखने वाले सैकड़ों अफराद को ग्वांतानामो की जेल में रखा। उनमें से ज़्यादातर को बहाली के लिए उनके आबाई ममालिक भेज दिया गया। ताहम 40 अफराद अब भी इस जेल में मौजूद हैं, इनमें 5 पाकिस्तानी भी शामिल हैं। ग्वांतानामो जेल इस वक्त शह सुर्खियों में नहीं, मगर इंसानी हकूक़ के लंबरदार इसकी बंदिश के लिए अब भी कोशां हैं। मज़ीद तफसीलात इस रिपोर्ट में। कराची से ताल्लुक़ रखने वाला 3 बच्चों का बाप अहमद ग़ुलाम रबानी पिछले 14 बरस से ग्वांतानामो बे की जेल में बंद है। बाकी कैदियों की तरह रबानी भी अपनी रहाई के ख्वाब देखते हैं, जिसका इजहार वो अपने आर्ट के जरिए करते हैं। गैरी थॉमसन रबानी के वकील हैं।
एक तरह से उसके फनपारे इस्तियारे को नाए हैं जिनमें आज़ादी की तमन्ना का इजहार होता है। ये अरमान भी नजर आता है कि वो दोबारा अपने अजीजों के साथ एक मेज पर हों। आप महसूस कर सकते हैं कि अपने फनपारों के जरिए वो क्या कहना चाहता है।
جیل میں احمد اپنا بہت سا وقت ڈرائنگ اور پینٹنگ کرنے میں گزارتے ہیں اور گزشتہ برس جب نیو یارک میں گوانتانامو کے قیدیوں کے فن پاروں کی ایک نمائش کی گئی تو اس میں احمد کی پینٹنگز بھی نمائش کے لیے رکھی گئیں۔ ذرائع ابلاغ کی رپورٹ کے مطابق احمد ربانی کراچی میں ٹیکسی ڈرائیور تھے اور اکثر عرب نژاد لوگوں کو سروس فراہم کرتے تھے۔ ان کی پیدائش سعودی عرب میں ہوئی تھی، اس لیے وہ فراوانی سے عربی زبان بولتے ہیں۔ سن 2002 میں مشرف دور میں پاکستانی حکام نے انہیں کراچی سے گرفتار کر کے امریکی حکام کے حوالے کر دیا۔ روہنگیا نسل سے تعلق رکھنے والے احمد ربانی ستمبر 2004 سے گوانتانامو جیل میں قید ہیں۔ دو سال پہلے پی ٹی آئی کے رہنما عمران خان نے امریکی اخبار واشنگٹن پوسٹ میں ایک مضمون لکھا تھا جس میں ان کی رہائی کی اپیل کی گئی تھی۔ احمد غلام ربانی ایک طویل عرصے تک قید میں بھوک ہڑتال پر بھی رہے ہیں۔
باقی قیدیوں کی طرح صالحہ سال سے صحت کا معاملہ احمد کے لیے بھی ایک چیلنج رہا ہے۔ وہ بہت دبلا ہے، اس کا وزن 100 پاؤنڈ سے بھی کم ہے اور مختلف اوقات میں بھوک ہڑتال پر رہا ہے، جس کی وجہ سے اس کی صحت کے مسائل زیادہ ہو گئے ہیں۔
یہ تھے گیری تھامسن۔ امریکی وزارت دفاع کی ایک دستاویز کے مطابق پچھلے 1.5 عشرے کے دوران امریکہ 66 پاکستانی شہریوں کو گوانتانامو بے سے رہا کر چکا ہے۔ اب جو کل 40 قیدی وہاں موجود ہیں ان میں 5 پاکستانی ہیں۔ احمد ربانی کے بڑے بھائی عبد الغلام ربانی بھی ان میں شامل ہیں۔ امریکی وزارت دفاع کی تحقیقات اور انویسٹیگیشن پر مبنی دستاویزات کے مطابق دونوں بھائی کراچی میں القاعدہ رہنماؤں کی معاونت کرتے رہے ہیں۔ حال ہی میں گوانتانامو بے قید خانے کے 17 برس پورے ہونے پر واشنگٹن ڈی سی میں اس سال بھی اس قید خانے کی موجودگی کے خلاف احتجاج ہوا۔ اینڈی واشنگٹن گوانتانامو بے کی بندش کے لیے سرگرم ہیں۔
گوانتانامو بے کے بارے میں بنیادی سچ یہ ہے کہ یہ وہ جگہ ہے جہاں امریکہ جو قانون کی بالادستی کے احترام کا دعویٰ کرتا ہے بغیر فرد جرم عائد کیے اور بغیر مقدمہ چلائے لوگوں کو قید میں رکھے ہوئے ہیں۔ بنیادی طور پر ایسا کام ڈکٹیٹر کرتے ہیں، امریکہ کو ایسا نہیں کرنا چاہیے۔
ٹرمپ انتظامیہ کچھ دوسرے اہم سیاسی معاملات میں الجھی ہوئی ہے، اس لیے گوانتانامو اس کی ترجیحات میں شامل نہیں اور میڈیا بھی اس معاملے پر توجہ نہیں دے رہا۔
مجھے خوشی ہوتی ہے کہ اتنے برسوں بعد بھی کچھ لوگ گوانتانامو بے میں قید خانے کے خلاف آواز اٹھا رہے ہیں اور سمجھتے ہیں کہ قانونی تقاضے پورے کیے بغیر لوگوں کو وہاں رکھنا غلط ہے۔ یہ مرد حضرات امریکہ کی قومی سلامتی کے لیے کوئی خطرہ نہیں، انہیں بہت عرصہ پہلے رہا کر دینا چاہیے تھا۔
یہ تھی انسانی حقوق کے لیے کام کرنے والی تنظیم ہیومن رائٹس واچ سے منسلک لورا پیٹرز۔ سابق امریکی صدر براک اوباما گوانتانامو جیل کو بند کرنے کی خواہش کے باوجود ایسا نہ کر سکے، لیکن صدر ٹرمپ نے اپنے ایک بیان میں کہا تھا کہ وہ اس جیل کو دہشت گردوں سے بھرنا چاہتے ہیں۔ انسانی حقوق کی تنظیمیں مقدمات چلائے بغیر قیدیوں کو غیر معینہ مدت تک وہاں رکھنے پر امریکہ پر سخت تنقید کرتے آئے ہیں۔
یہ پروگرام وائس آف امریکہ واشنگٹن سے پیش کیا جا رہا ہے۔
سامن، ہماری ساتھی مدثرہ منظر نے پاکستان میں پانی کے مسئلے کے بارے میں ایک خصوصی رپورٹ پروڈیوس کی ہے، آئیے سنتے ہیں۔
وائس آف امریکہ واشنگٹن سے مدثرہ منظر آپ کی خدمت میں حاضر۔ میرے ساتھ پروڈیوسر ہیں سعدیہ اسد اور انجینئر زبیرہ طیب۔ آج ہم جس موضوع پر بات کر رہے ہیں اس کا تعلق پاکستان میں پانی کے بحران سے ہے۔ ایک رپورٹ کے مطابق پاکستان میں سن 2025 میں پانی کی شدید قلت پیدا ہو جائے گی اور کسی گمبھیر صورتحال سے بچنے کے لیے ایسے اقدامات کی ضرورت ہے کہ جو زندگی کو قائم رکھنے کے لیے ضروری اس قدرتی نعمت کو ناپید ہونے سے بچا سکیں۔ مسئلہ کوئی بھی ہو، عوام اس کے حل کے لیے حکومت ہی سے توقع رکھتے ہیں۔ پاکستان میں بھی حکومتی سطح پر اتنا ضرور ہوا ہے کہ ایک ڈیم بنانے کا اعلان کیا گیا، جس کے لیے احتیاط جمع کرنے کی غرض سے ایک فنڈ بھی قائم کیا گیا۔ کیا پانی کا بحران واقعی اتنا شدید ہے؟ کیا صوبائی سطح پر اس کا ادراک موجود ہے؟ کیا بستیاں بسانے سے پہلے کوئی منصوبہ بندی کی گئی؟ کیا پانی اور توانائی دونوں لازم و ملزوم ہیں؟ پانی اور اقتصادیات کا کیا تعلق ہے؟ یہی وہ بڑے سوال ہیں جن کا جواب ہم اپنے ماہرین سے جاننے کی کوشش کریں گے۔ ہمارے مہمان ہوں گے محمود گردیزی، جو انجینئر ہیں، ہائیڈرو پاور پروجیکٹ کے ٹی وی پروگراموں کی میزبانی بھی کرتے ہیں۔ ہمارے مہمان ہیں نوید افتخار، پانی اور اقتصادیات کے ماہر، یونیورسٹی آف ڈیلاویر سے پبلک پالیسی میں ڈاکٹریٹ کر رہے ہیں۔ ہماری مہمان ہیں ڈاکٹر فضل دانبیل، گراؤنڈ واٹر کی ایکسپرٹ ہیں اور سسک یونیورسٹی یو کے سے ڈاکٹریٹ کر چکی ہیں، اور ہمارے ساتھ ہیں سینئر صحافی خالد مصطفیٰ، دی نیوز سے وابستہ ہیں اور پانی کے بحران پر نظر رکھتے ہیں، اس پر لکھتے ہیں۔ تو گفتگو کا آغاز ہم گردیزی صاحب سے کرتے ہیں، محمود گردیزی صاحب ہمارے ساتھ ہیں۔ گردیزی صاحب، آپ جانتے ہیں کہ پانی کا مسئلہ ایسا نہیں ہے کہ آج ہی کی بات ہو، بہت عرصے سے پاکستان میں پانی کی کمی کی طرف توجہ دلائی جا رہی ہے، اور کچھ اگر ہم پیچھے چلے جائیں تو 1990 میں یہ نشاندہی کی گئی کہ پاکستان میں پانی کی قلت ہو رہی ہے، پھر 2005 میں ایک رپورٹ کے مطابق اور کمی ہوئی، 2016 میں حالات کافی بگڑے اور تشویش پیدا ہوئی۔ تو آپ کچھ ہمیں بتائیے کہ پانی کی کمی کا سبب انسانوں کا رویہ ہے یا یہ قدرتی بحران ہے؟
بحران پاکستان کی طرف لومنگ کر رہا ہے، اور 2025 کے حوالے سے ہو یا ایون آج کے حوالے سے ہو، تو اس طرف سے جو ہماری حکومتوں نے ماضی میں، یعنی 1960 اور 1970 کے درمیان، تو ہماری اس وقت کی جو فوجی حکمران تھے، ایوب خان مرحوم، اس کے دور میں تو ڈیم بنے، منگلا ڈیم بھی بنا، کربلا ڈیم بھی بنا، وارسک بھی بنا، لیکن اس کے بعد 70 کے بعد ہم نے ڈیم بنانے یا ہائیڈرو پاور پروجیکٹ لگانے میں کوئی خاطر خواہ نہ کوئی دلچسپی لی، اور نہ پولیٹیکل گورنمنٹ نے اس کو اپنی پرائیورٹیز میں لیا۔ اب صورت حال یہ ہے کہ دیکھیں، اگر ہم صرف 1947 کی طرف چلے جائیں تو اس وقت جو جنگلات تھے ہمارے، وہ تقریباً جو ایریا کورڈ ایریا ہوتا تھا وہ 5% آف ٹوٹل ایریا کے جو جنگلات تھے، جو کہ آج ریڈیوز ہو کر کے 2% رہ چکے ہیں، اور اس میں بھی ہر روز یعنی اس میں کمی واقع ہو رہی ہے۔ تو سب سے بڑا جو فیکٹر ہے وہ فارسٹ کا ہے، دوسرا بڑا فیکٹر جو ہے وہ پاپولیشن گروتھ کا ہے، اور تیسرا بڑا فیکٹر جو ہے وہ پولیوشن کا ہے، تو اور چوتھا جو ہے کہ ہم نے ریچارج جو ہونا چاہیے تھا اس کی طرف بالکل نہیں دیا۔ تو یہ جو چونکہ ایک تو کنسٹرکشن، اس میں روڈ، سیمنٹ، ان ساری چیزوں نے کنٹریبیوٹ کیا، تو ہماری جو سب سوائل واٹر ہے اس میں بھی جو ریچارج کا سسٹم ہوتا ہے جو نیچر نے اللہ نے دیا تھا، وہ بھی ہم اس کو بھی ہم نے ڈسکریج کیا، اور اس کی طرف بھی خاطر خواہ کوئی پلاننگ اور پالیسی نہیں بنائی۔ کہ پر پرسن پر کپیتا اگر لیں کہ جی انسانی کی ضرورت ہے، تو میں سمجھتا ہوں کہ 50 گیلن پر پرسن رہنا چاہیے، لیکن اگر وہ نہ بھی لیں، اگر آج کے حالت میں دیکھیں تو ہمارے ایک آدمی کے حصے میں 30 لیٹر پانی بھی نہیں آ رہا، جو ہمارے پاس اس وقت ڈاٹا موجود ہے۔ اب یہ دو ہمارے پاس اس وقت کرنٹلی جو ریزروائر ہیں، وہ بھی تبدیلا تو بڑا کوئکلی اس میں ڈپلیٹ ہو رہا ہے، اس میں فلٹنگ ہو رہی ہے، اور اگر بھاشا ڈیم ہمیں 5 سے 10 سال پہلے بنا لینے چاہیے تھا، اور ہمارے پاس جو کالا باغ ڈیم پروپوز تھا اسے آج سے 20 سال پہلے یا 15 سال پہلے بن جانا چاہیے تھا، جو بدقسمتی نہیں بنایا گیا۔ تو میں یہ سمجھتا ہوں کہ اس وقت جو بھاشا ڈیم کے لیے پلان کیا گیا ہے، آلدو اٹ از ٹو لیٹ، لیکن پھر بھی اگر گورنمنٹ، یہ موجودہ گورنمنٹ ہے جس میں یہ جو ایک میں سمجھتا ہوں کہ ٹیمپریری ایک ارینجمنٹ، ایک سلوگن دیا ہے قوم کو کہ جی ہمیں پانی کی ضرورت ہے اور ہمیں ڈیم بنانا چاہیے، اینڈ وی ہوپ کہ نیکسٹ 6 منتھ میں کوئی ایک اس پر فزیکل ایکشن شروع ہو جائے گا۔
جی، ڈاکٹر فضیلدہ ہمارے ساتھ ہیں۔ ڈاکٹر صاحبہ، آپ کا جو فیلڈ ہے وہ گراؤنڈ واٹر پہ آپ کا کام ہے، اس کی کیا صورتحال ہے؟
بہت شکریہ مجھے اس پروگرام میں شامل کرنے کے لیے۔ زمینی پانی کے حوالے سے اب اکثر ہمیں یہ لگتا ہے کہ جو پانی ندیوں میں، دریاؤں میں بہتا ہے، وہی پانی جو نظر آتا ہے، جب وہ کم ہوتا ہے ہم اس کے بارے میں زیادہ پریشان ہوتے ہیں۔ نیشنل پالیسی کے حوالے سے بھی اسی پانی کو زیادہ امپورٹنس دی جاتی ہے، ڈیم بنانے کے حوالے سے، ہائیڈرو پاور کے حوالے سے۔ لیکن ایک جو چیز ہمیں ایز اے نیشن ریئلائز کرنی چاہیے، خاص طور پہ صوبہ پنجاب کے لیے، وہ یہ ہے کہ زمینی پانی اس وقت ہمارا سب سے بڑا اسٹوریج ہے، فارم آف انڈر گراؤنڈ اسٹوریج۔ جو زیر زمین پانی ہے وہ خاص صوبہ پنجاب کے لیے خاص طور پہ بہت اہمیت رکھتا ہے. صوبہ پنجاب جو زراعت پروڈیوس کرتا ہے وہ پورے پاکستان کے لیے اور ہمارے ایکسپورٹ سیکٹر کے لیے بہت زیادہ اہمیت کرتا ہے. پنجاب جو ہے پاکستان کے تقریباً 60% ایگریکلچرل ایکسپورٹ جو ہے وہ پنجاب سے جاتے ہیں, اور جو 3 لارجسٹ یا 4 لارجسٹ کراپس ہیں پنجاب کے جس میں ویٹ, رائس, شوگر کین, کاٹن, آپ کو یہ جان کے حیرت ہوگی کہ یہ 4 کراپس بٹوین 70-80% 70-80% پانی ان 4 کراپس کا زمینی پانی کے ذریعے جاتا ہے. میں اس میں یہ کلیئرفائی کرنا چاہوں گی کہ خالی زمینی پانی نہیں, لیکن زمینی پانی اور سرفیس واٹر کو ملا کے کنال اور ٹیوب ویل دونوں کا پانی ملا کے اگر ہم شمار کریں تو تقریباً 70-80% جو آپ کی کراپس ہیں وہ کسی نہ کسی فارم میں زمینی پانی پر ڈپینڈنٹ ہے. تو زمینی پانی ہی ہماری اصل سروائیول, ہمارا ایکسپورٹ, ہماری فوڈ سیکیورٹی اس کے لیے ذمہ دار ہے. اور اس پانی کے حوالے سے کوئی پالیسی نہیں ہے. جو ہم اپنی زراعت کے پروڈکٹس ایکسپورٹ کرتے ہیں, ایگریکلچرل کموڈیٹیز ایکسپورٹ کرتے ہیں, جس میں رائس ہے, پاکستان دنیا کا 3rd لارجسٹ رائس ایکسپورٹر ہے, جس میں باقی اور کاٹن کے پروڈکٹس آ جاتے ہیں, ٹیکسٹائلز آ جاتی ہیں, یہ سب بہت زیادہ واٹر انٹینسو ہیں. اور جب ہم یہ پروڈکٹس ایکسپورٹ کرتے ہیں تو ایک طرح سے ہم پانی بھی ایکسپورٹ کر رہے ہیں. ہم ایک آلریڈی پانی کی قلت کے شکار ہیں, ایک ملک ہیں, لیکن انفارچونیٹلی ہم اپنا پانی ان پروڈکٹس کی شکل میں ایکسپورٹ کر رہے ہیں.
ایک انٹرسٹنگ پوائنٹ ہے یہ. خالد مصطفیٰ صاحب ہمارے ساتھ ہیں. تو خالد صاحب, آپ نے بھی بہت گہرائی میں اسے دیکھا ہے. ڈاکٹر فضیلدہ کا جو مطالعہ ہے وہ کیسی تشویش پیدا کر رہا ہے کہ آپ زیر زمین پانی کو اگر نہیں سنبھالیں گے تو اوپر پانی نہیں ملے گا آپ کو.
اچھا, آپ نے مجھے فرمایا ہے جو ہمارا پنجاب ہے وہ ایکچولی اس کا جو ایکوفر ہے انڈر گراؤنڈ وہ ہم شیئر کر رہے ہیں انڈیا کے پنجاب کے ساتھ, اور وہ سلوپ میں ہے جبکہ ہائٹ ہماری سائڈ پہ ہے اور ڈیکلائن ان کی طرف ہے. ایک یہ بھی ان کو فائدہ ہو رہا ہے, اور دوسری طرف یہ ہے کہ ان کو انہوں نے ہائیلی سبسیڈائزڈ کیا ہوا ہے جو وہ پانی کو ایکسٹریکٹ کرتے ہیں اور اپنی فصلوں کو دیتے ہیں. تو جب وہ ایکسٹریکٹ کرتے ہیں پانی کو تو وہ ہمارا جو پانی ایکوفر کا ہوتا ہے وہ بھی سلوپ کی وجہ سے ان کی طرف چلا جاتا ہے. ایک یہ بھی ریزن ہے. دوسری ریزن یہ ہے کہ ہم لوگ جو ہیں, ہمارے ہاں 2 قسم کے پانی ہیں, سرفیس واٹر ہے اور دوسرا گراؤنڈ واٹر ہے, اور ہماری ساری توجہ پنجاب کی طرف ہوتی ہے. مانتا ہوں کہ یہ فوڈ باسکٹ ہے پورے پاکستان کی, لیکن 2 صوبے ایسے ہیں جن کا, ایک سندھ ہے اور ایک بلوچستان ہے. بلوچستان جو ہے وہ انڈس زون سے ہی باہر ہے, اور بلوچستان میں سب سے بڑی جو اویلیبلٹی کا ایشو ہے, پانی کی اویلیبلٹی کا جو ایشو ہے, وہ بہت ہی ایگریویٹ ہو چکا ہوا ہے. وہاں پہ باقاعدہ مائننگ کی جاتی ہے پانی کی, کئی ہزاروں میٹر وہ ٹیوب ویل کے گہرا کر کے تو پانی نکالتے ہیں. وہاں پہ بہت ولنریبل پوزیشن ہے. وہاں پہ گورنمنٹ آف دا ڈے نے کبھی توجہ نہیں دی. اور جو کہ دوسری طرف جہاں گلگت بلتستان سے شروع ہوتے ہوئے, کے پی کے سے شروع ہوتے ہوئے, اے جے کے سے شروع ہوتے ہوئے, اور پنجاب کے میدانی علاقوں سے جاتے ہوئے سمندر میں پانی ہمارا چلا جاتا ہے, لیکن کچھ ایریاز سندھ کے ایسے ہیں جو بہت زیادہ کہف زدہ ہیں, جس میں تھر بھی آ جاتا ہے, جس میں ٹھٹھا آ جاتا ہے, بدین آ جاتا ہے, اور بھی کافی علاقے ہیں. اب وہاں پہ صورت حال ڈفرینٹ ہے. یہاں پہ ہم گراؤنڈ واٹر بھی استعمال کرتے ہیں, پنجاب والے سروس واٹر بھی استعمال کرتے ہیں. ہم جو ہیں پانی کو ابھی بھی ضائع کر رہے ہیں, مس مینج بھی کرتے ہیں, اور بیڈ گورننس بھی ہے, اور ویسے بھی ہمارا ایٹیٹیوڈ جو ہے, ہر شخص کا ایٹیٹیوڈ جو ہے پانی کو ضائع کرتا ہے. اگر وہ اس نے گاڑی دھونی ہے تو بے شمار پانی, اگر اس نے لان کو پانی دینا ہے تو بے شمار پانی کا استعمال ہوتا ہے, اگر اس نے فصل کو پانی دینا ہے تو فلڈ اریگیشن ہو رہی ہوتی ہے. تو کہا جاتا ہے کہ تقریباً 20-25 ملین ایکڑ فیٹ واٹر جو ہے, کئی ڈیمز جو ہیں ہم वो हम जाया कर देते हैं फ्लड इरीगेशन में। अब जब हमारा ये पैटर्न होगा, हम अगर यहाँ से अपनी बचत करें तो हमें डैम्स बनाने की जरूरत ना पड़े, इतना पानी हमारे पास है, वी आर ब्लेस्ड यकीन जाने। लेकिन हम इतने नाअहल लोग हैं, हमारे जो कर्ता धर्ता हैं जिन्होंने डिसीजन मेकर्स हैं, उनके रडार पे कभी पानी का सब्जेक्ट रहा ही नहीं है।
नवीद इफ्तिखार साहब, आपके ख्याल में क्या सिविक सेंस की कमी है? क्या बस्तियां बसाने से पहले सोचा नहीं गया कि पानी किस तरह से इस्तेमाल होगा और कैसे इसे ज़ाया होने से बचाया जाएगा? ये बताइए कि इब्तिदा कहाँ से की जाए।
जी बहुत शुक्रिया आपने मुझे मौका दिया बात करने का। एक एरिया जिसको मैं समझता हूँ वो पाकिस्तान में बहुत, जिसके ऊपर अब काम करने की अहमियत बढ़ गई है, वो पाकिस्तान में अर्बनाइजेशन है। पाकिस्तान के जो फैलते हुए शहर हैं और अनप्लान्ड फैलते हुए शहर हैं, कि हम शहरों की आबादी जिस तरह फैल रही है, इंडस्ट्रियल जोनिंग जो है उसका कोई कॉन्सेप्ट सही तरह से इन्फोर्स नहीं हो सका और उससे मल्टीपल जो है वो प्रॉब्लम्स पैदा हुए हैं, मल्टीपल मसाइल उसमें जो है वो पैदा हुए हैं, जिसकी मैं सिर्फ आपसे ये शेयर करना चाहूँगा। सिंध के अंदर अभी जो है वो सुप्रीम कोर्ट ने एक कमीशन बनाया जो, जहाँ पर एक कुछ लोग शिकायत लेके गए कि पानी के मसाइल जो हैं वो सिंध में बढ़ रहे हैं, तो उसने कोई तकरीबन दरियाए सिंध के अंदर, जब सिंध रिवर जो है वो सिंध प्रोविंस में एंटर होता है, तो उसके बाद से उन्होंने ऑलमोस्ट कोई 1500 ऐसे पॉइंट्स आइडेंटिफाई किए जहाँ पर म्यूनिसिपल वेस्ट जो है वो उस रिवर के अंदर जा रहा होता है। तो ये अर्बनाइजेशन बढ़ने से, जो शहरों के बढ़ने से, ये पानी की वेस्टेज भी बढ़ी है और वो पानी के अंदर भी जा रहा है। और इसके अंदर एक अनफॉर्चुनेट बात यह है कि कई बहुत सारी ऐसी जगह हैं सखर में, जैसे मैंने खुद जाकर वहाँ पर देखा कि 1 किलोमीटर ऊपर जो है वो एक शहर का पानी जो है वो वेस्ट का, उसी सखर का जो है वो दरिया के अंदर गिर रहा है और 1 किलोमीटर बाद जो है वो सखर के लिए पानी निकाला जा रहा है। तो जब अर्बनाइजेशन बढ़ती है, शहर बढ़ते हैं, तो उससे जो है वो पानी की जो है वो तलब भी बढ़ जाती है और पानी की जो है वो फराहमी बढ़ाने की ज़रूरत होती है। इसके ऊपर भी एक एनालिसिस चाहिए कि अब ये बढ़ती हुई आबादी जाए कि पीने वाला पानी जो है वो बहुत थोड़ी परसेंटेज है एज़ कम्पेयर टू इरीगेशन में, जैसे बहुत सारे एस्टिमेट्स हैं कि अभी 90% जो है वो इरीगेशन में चला जाता है, 5% जो है वो इंडस्ट्रियल है, 5% पीने के लिए पानी इस्तेमाल होता है। हमारी बहुत सारी जब पानी के मसाइल की बात करते हैं तो हम अक्सर जो है वो इन्वेस्टमेंट्स की बात करते हैं कि हमें कितना पैसा चाहिए, हमें कितना इन्वेस्ट करना है, तो हम उन लूप होल्स को आइडेंटिफाई नहीं करते जो हमारे गवर्नेंस में वीकनेसेस की वजह से जो पैदा हो रहे हैं। तो जब तक हम लोकल कम्युनिटीज़ को, लोकल स्टेक होल्डर्स को एक अच्छे तरीके से इस प्रोसेस के अंदर शामिल नहीं करते, मैं नहीं समझता कि हम इन मसाइल का हल कर सकते हैं।
लोकल जो इंटेलिजेंस है, जो उनकी दानिश है, उसे तो इस्तेमाल करने की कोशिश ही नहीं की जाती। आप सब मेहमानों का बहुत बहुत शुक्रिया। इसके साथ ही हमारे प्रोग्राम का वक्त अब ख़त्म हो गया। प्रोड्यूसर थी सादिया असद, इंजीनियर ज़ुबैर तैयब। मुदस्सिर मंजर को इजाज़त दीजिए। खुदा हाफिज़।
इस प्रोग्राम में जो नुक्ताहाए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौक़िफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।
हम वॉइस ऑफ अमेरिका वॉशिंगटन से आपसे मुखातिब हैं।
सामिन, इससे पहले आप पानी के हवाले से पेश की जाने वाली रिपोर्ट में एक माहिर शहरों में अनप्लान्ड ग्रोथ के बारे में बात कर रहे थे। हाल ही में पाकिस्तान की सुप्रीम कोर्ट ने हुकाम को हुक्म दिया कि वो कराची में सरकारी ज़मीनों और मकामात पर से तमाम गैर कानूनी तजावजात को हटाएं। पिछले चंद दशकों में कराची की आबादी के साथ साथ गैर कानूनी तजावजात में भी बेहद इजाफा हुआ है। ज़राए अब्लाग की रिपोर्ट्स के मुताबिक इस कार्रवाई के नतीजे में 11,000 छोटे कारोबार और रोजगार के तकरीबन 3,00,000 मौके ज़ाया हुए हैं। पाकिस्तान की सुप्रीम कोर्ट ने कराची में इनक्रोचमेंट्स ख़त्म करने के लिए हुक्म दिया, जिसके बाद एक कार्रवाई हुई। इस सारे मसले के बारे में, इस इशू के बारे में बात करने के लिए हमें ज्वाइन किया है आज फ़हीम ज़मान सदीकी साहब ने, जो साबिक एडमिनिस्ट्रेटर हैं कराची के और अर्बन डेवलपमेंट के हवाले से उनका काफ़ी नॉलेज है। बहुत शुक्रिया सर हमें वक्त देने का।
यू मोस्ट वेलकम।
फहीम साहब, एक तो ये बताइए, सुप्रीम कोर्ट ने ये गैर कानूनी जो तजावजात हैं उनको ख़त्म करने के लिए हुक्म दिया, کراچی میں لینڈ مافیا جو ہے اس کا ایک بڑا رول ہے اس سارے اس میں، آپ اس ڈیسیجن کو کس طرح دیکھتے ہیں؟
دیکھیے، سپریم کورٹ نے کسی ایک دن سوتے سے جگ کر یہ ڈیسیجن نہیں دیا، یہ بیسکلی سابق ناظم کراچی نعمت اللہ خان کی ایک پٹیشن تھی جو کراچی کے پارکس، پلے گراؤنڈز اور دیگر امینٹیز میں الیگل کنسٹرکشنز، پلاٹنگ اور اس کے اس سلسلے میں یہ پٹیشن تھی، اور اس کو فالو کرتے ہوئے اور اس میں کئی سال لگے، وہ کیس چلا، شہادتیں ہوئیں، سپریم کورٹ نے بہت ساری رپورٹس مانگی، ان کو چیک کیا، فائنلی دے ڈیسائیڈڈ کہ بھائی یہ جو بہت ہو گیا اور یہ جو الیگل قبضے ہیں یا الاٹمنٹس ہیں یا ان کو ختم کیا جائے۔ تو یہ شروع ہوئی تھی چائنا کٹنگ سے، اور پھر یہ کہ عمومی جنرل جو ہے انکروچمنٹ، اینٹی انکروچمنٹ ڈرائیو بن گئی۔
انکروچمنٹس تو ختم کرنا ظاہر ہے وہ ایک مین اس کا وہ تھا، لیکن جو بہت سے محکمے جو اس میں انوالو ہیں، پچھلے کئی عشروں سے یہ سلسلہ چل رہا تھا، ان لوگوں نے اس وقت کاروائی نہیں کی، کیا ان کو بہتر بنانے کے لیے یا ان کو بھی اکاؤنٹیبل بنایا جائے گا اس کے بعد؟
دیکھیے، سپریم کورٹ نے تو ایک ٹھوس پٹیشن کے اوپر ایک ٹھوس احکامات دیے ہیں، ٹھیک ہے، مگر یہ جو بات ہے کہ جو محکموں میں جو لوگ انوالوڈ رہے اور جو لوگ اس کے بینیفیشریز ہیں سرکاری سطح پہ، ان کے خلاف محکمہ جاتی اور کرمنل اور سول پروسیڈنگز ہونی چاہیے، اس سے کسی کو انکار نہیں ہے اس کو، مگر اب ہر چیز تو سپریم کورٹ اسپیل آؤٹ نہیں کر سکتا، یہ تو سرکار کی اپنی ذمہ داری ہے۔ گورننس ہمارے ہاں بالخصوص کراچی میں جہاں زمین کے مسائل آ جاتے ہیں جن میں بے انتہا کروڑوں روپے، اربوں روپے انوالو ہوتے ہیں، وہاں پہ ہماری گورننس کمزور نظر آتی ہے اور اس کا یہ نتیجہ نکلتا ہے۔ اب لوگ اس وقت بھی جو ہے اگین سپریم کورٹ کی طرف ہی دیکھ رہے ہیں کہ شاید سپریم کورٹ کوئی کلیئر کٹ ڈیسیشن دے گا اور پھر ان محکموں کے میں جو لوگ انوالو رہے ہیں انکروچمنٹ سے، ان کے خلاف جو ہے ان کی لسٹیں بنے، ان کے خلاف ایکشن لیا جائے، چاہے وہ ماضی میں ہوں چاہے حال میں ہوں، اور آئندہ کے لیے پیش بندی ہو کہ لوگوں کو کچھ اور کچھ نہیں تو خدا کا خوف آئے کہ بھائی یہ جو ہے اپنے اختیارات یا شہر کے ساتھ زیادتی کرنا جو ہے بری بات ہے۔
سر، اگر انسانی بنیادوں پر دیکھا جائے اور اس کو قانونی طور پہ بھی اگر دیکھا جائے، ایک چیز جو کہی جا رہی ہے وہ یہ کہ بے شک اس میں پولیٹیشنز کا رول ہے، بے شک لینڈ مافیا ہے، کرمنل ایلیمنٹس ہیں وہ اس میں انوالو ہیں، نیگلیجنس ہیں گورنمنٹ کے ڈپارٹمنٹس کے پارٹ پہ، لیکن جو عام آدمی ہے، ایک ہاکر جو ہے، ایک چھوٹا کاروبار کرنے والا جو ہے، اس نے تو وہ زمینیں 10 سال پہلے 20 سال پہلے کسی لینڈ مافیا کے بندے سے، چاہے کسی سے بھی، وہ خرید لی، پیسہ دیا، جمع پونجی اپنی خرچ کر کے اپنا کاروبار شروع کیا، اس بندے کا اس میں کیا قصور ہے؟ جو عام آدمی ہے اس کی زندگی جو ہے وہ تو بری طرح متاثر ہوئی اس ساری کاروائی سے۔
دو چیزیں ہیں، اور ہم عموماً تجزیہ نگار یا جو لوگ بات کر رہے ہوتے ہیں وہ ان کو خلط ملط کر دیتے ہیں، آپس میں الجھا دیتے ہیں اور اس کا نتیجہ غلط نکلتا ہے۔ دیکھیے، لوگوں کو رہنے کے لیے، روز کاروبار کرنے کے لیے، تعلیم، صحت، روزگار، یہ پانی، ٹرانسپورٹ، یہ سب مہیا کرنا سرکار کی ذمہ داری ہے، اس میں کوئی دو باتیں نہیں ہیں، مگر جہاں پر اگر کوئی غیر قانونی کام ہے، اگر اس غیر قانونی کام کو اگر جسٹیفائی یا لیجیٹمائز کیا جائے گا، اگر اس کو سرکاری جو ہے کور دی جائے گی اور یہ کہہ کر دی جائے گی کہ دیکھیے اب یہ تو 10 سال پہلے یا 20 سال پہلے ہو گیا، تو اس میں اس آدمی کا کیا قصور ہے، تو وہ جب آپ زیادتی کرتے ہیں وہ پھر آپ کسی فرد واحد کے ساتھ نہیں کر رہے، آپ یہ 1,000 2,000 3,000 5,000 دکانداروں کے ساتھ نہیں کر رہے، کراچی شہر میں 40 لاکھ سے زیادہ گھرانے ہیں. کراچی کے جو مرکزی علاقے ہیں جہاں پر آپ فٹ پاتھوں پہ آپ چل نہیں سکتے, کراچی کے پارکس پلے گراؤنڈز جہاں بچے کھیل نہیں سکتے, وہ اجتماعی مفادات ہیں, ان کو آپ کنڈون یا جسٹیفائی نہیں کر سکتے. اور ایک چیز سے ہم تھوڑا سا اور غلطی کرتے ہیں. دیکھیے ہاکرز, اگر آپ کراچی میں یا پاکستان میں رہے ہوں تو ٹھیلا جو ہے اس ٹھیلے کے اوپر ایک زمانے میں یعنی 60 اور 70 تک کوئی بھی آدمی جو ٹھیلا لگاتا تھا ٹھیلے کو باقاعدہ شہر یا بلدیاتی اداروں کی جانب سے ایک بلا ملتا تھا, ایک رجسٹر میں رجسٹریشن ہوتی تھی, اس کے اندر ٹھیلے کے اونر کا نام اور اس کے اندر یہ تک متعین کیا جاتا تھا کہ یہ کس علاقے میں خوانچہ لگا سکے گا, ٹھیلا چلا سکے گا. اب یہاں یہ ہوا ہے کہ وہ سارے کے سارے, اس وقت بھی رات میں آپ اگر میرے ساتھ چل کے دیکھیں کراچی میں سدنال ہے, رات ہو رہی ہے, ایمپریس مارکیٹ کے گرد بھی اس وقت 1000-1200 ٹھیلے لگے ہوئے ہیں اور یہ مستقلن رکے رہتے ہیں. یہ ٹریفک کو متاثر کرتے ہیں, یہ فٹ پاتھ پہ چلنے والوں کا راستہ لیتے ہیں, یہ ایزمنٹ ایکٹ اور ہر قسم کے قانون کے خلاف ورزی ہے. تو اگر اس کو کسی طرح سے جسٹیفائی نہیں کیا جا سکتا.
بالکل صحیح ہے فہیم صاحب, یہ تو بالکل اس کی جسٹیفیکیشن نہیں ہے, لیکن اگر دوسری طرف دیکھا جائے تو بلدیاتی ادارے یا وہ محکمے جن کا یہ کام تھا اس وقت کاروائی کیوں نہیں کی, یہ بھی تو ماننا پڑے گا نا کہ وہ محکمے جو ہیں وہ ناکام ہوئے اس لا کو یا ان رولز کو امپلیمنٹ کرنے کے لیے جو کہ موجود تھے پہلے سے.
جی دیکھیں پاکستان پچھلے 30-40 سال سے مستقلن فلکس کے حالت میں رہا ہے. یہاں پر جو پولیٹیکل پارٹیز بنی یا یہاں پر جو مختلف ویسٹڈ انٹرسٹ گروپس تھے, چاہے وہ فوجی حکومتیں ہوں چاہے سویلین حکومتیں ہوں, ان کے اندر بہت ساری اس قسم کی غلط کاریوں کے لیے محکمے کے جو افسران تھے ان کو اسپیس ملی. میں اس میں کوئی دو باتیں نہیں ہیں, مگر اس کو بنیاد بنا کے آپ ایک غلط کام کو جسٹیفائی نہیں کر سکتے. میں تو یہ میں نے جا بجا ٹیلی ویژن پہ بھی اور ریڈیو پہ یہاں کراچی میں کہا ہے, ملک میں کہا ہے کہ بھائی آپ نے اگر کسی نے غلط کام کیا ہے, اگر میں نے کیا ہے, آپ ریٹائرمنٹ ہو گئی ہے, وہ ان کو نکال کے لائیے, اگر وہ سرو کر رہے ہیں ان کو جیل میں ڈالیے. مگر آپ اس کو بنیاد بنا کے کہ ایک سرکاری افسر نے غلط کام کیا یا ایک کے بعد دوسرے سرکاری افسران غلط کام کرتے رہے تو اس کو جسٹیفائی کر کے کسی قسم کے غلط کام کو آج بھی پرپیچویٹ کیا جائے, یہ کوئی اچھی یا جائز بات نہیں ہے.
بالکل صحیح. اگر آئندہ کے لیے اگر ہم سوچیں کہ آئندہ جو ہے اس طرح کی جو انکروچمنٹس ہیں یا محکموں کے جو ناکامیاں ہیں وہ نہ ہوں, کیا اس طرف بھی انسٹیٹیوشن بلڈ کرنے کی بات ہے, ان کو ان کے اندر سے جو سیاست کا رول ہے وہ نکالنے کی بات ہے تاکہ وہ بالکل اس طرح سے, کیا اس طرف بھی کوئی پیش رفت ہوئی ہے, کوئی کام کیا جا رہا ہے کہ انسٹیٹیوشنز جو ہیں وہ اپنے کام صحیح طور پہ کم کر سکے؟
دیکھیے کوئی بہت زبردست کام تو نہیں ہو رہا, بلدیاتی لوکل گورنمنٹ آرڈیننس ہیں وہ ہر چند سال کے بعد بدل دیے جاتے ہیں, خود بلدیاتی اداروں میں یا میجسٹیریل جو ہمارے شعبے ہیں ان میں افسران کو نہیں معلوم کہ آج انہوں نے ناک کہاں سے پکڑنی ہے. بہرحال یہ ہم سننے میں آیا ہے کہ سرکار جو ہے ایک مربوط بلدیاتی نظام تشکیل دینا چاہتی ہے, اور جو کچھ سپریم کورٹ ہائی کورٹ اور اس وقت ملک بھر میں ہو رہا ہے تو اس کی وجہ سے مجھے اس بات کی امید ہے کہ آئندہ افسران جو ہیں جو جس طرح سے بالخصوص کراچی میں جو پچھلے 30-40 سال سے جس طرح حکومت کی گئی ہے اور جس کے نتیجے میں جس کو ہم کہتے ہیں کہ بالکل مادر پدر آزاد جو ہے حکومت, تو وہ امید تو ہے کہ اب جو ہیں چیزیں اس بری طرح سے چیزیں نہیں ہوں گی جس طرح سے مادری ہوتی رہیں.
فہیم صاحب آپ کو بھی معلوم ہے کہ ہمارے مختلف قسم کے جو سسٹمز ہیں لوکل باڈیز کے कई एक्सपेरिमेंट्स किए गए हैं पिछले कुछ अशरों में। बहुत से नकाद जो हैं या तजिया कार वो कहते हैं कि मेन चीज़ ये है कि इन इंस्टीट्यूशंस में से अगर वो पॉलिटिकल रोल जो है या पॉलिटिशियंस जो हैं उन्होंने अपने लोगों की भर्तियां नहीं करवानी, अपने जो मुफादात हैं उनके लिए काम, तब तक तो कोई भी जो सिस्टम है, कोई भी रिफॉर्म्स जो हैं वो काम नहीं कर सकती। आप इस बात से अग्री करते हैं?
मैं बिल्कुल अग्री करता हूँ। देखिए, ये मसला सिर्फ पॉलिटिशियंस का नहीं है, ये इस मुल्क की एस्टेब्लिशमेंट का भी है। यहाँ पर जो हमारे निज़ाम में जो शक्ल मस्क होती है उसके अंदर बहुत बड़ा रोल इस मुल्क की एस्टेब्लिशमेंट का है। देखिए, अगर आप हम अगर दो दोस्त बैठ के घर में एक चेकर बोर्ड के ऊपर शतरंज खेलना शुरू कर देंगे तो सब शतरंज खेलेंगे। अगर आप ड्राफ्ट खेलना शुरू करेंगे, ड्राफ्ट खेलेंगे। यही फील्ड्स का है, हॉकी की फील्ड में हॉकी होती है, आप फुटबॉल। तो आप जब यहाँ पर यहाँ के मुख्तदर इदारे, यहाँ की सियासी पार्टियां, यहाँ की जो भी अरबाब इख्तदार में जो भी हैं, इतना सिंपल नहीं है। और उसकी वजह से जो लोग दो दो तीन तीन साल की पोस्टिंग पे जो है बल्दियाती इदारों पे आते हैं, वो जल्दी जल्दी से भर के चले जाते हैं अपना बोरा। तो उसके बाद जो लोग रह जाते हैं, जो यहाँ के मुस्तकिल बल्दियाती इदारों के या इवन सूबाई हुकूमतों के जो के अंदर जो अफसरान होते हैं, वो फिर वो सोचते हैं, यार हम अपने हाथ खुद क्यों ना धोएं भाई, अगर हमने किसी को कमा के देना है। और ये मैंने अपनी आंखों से बहुत देखा है, बहुत सारे ऐसे लोग जिनका का कराची शहर या लाहौर शहर या मुल्तान में अपना स्टेक नहीं है, जब वो लाके यहाँ पर बिठाए जाते हैं या बैठ जाते हैं, तो वो फिर जो ये जुल्म ढाते हैं वो उसको रोकना। और एक दफा आपने कल्चर क्रिएट कर दिया, आपने एक दफा मिजाज बना दिया, तो लोग भूल जाते हैं कि यार ये हमने शुरू किस तरह से हुआ था, ये क्यों किया था। वो समझते ही आज ही जो है हकीकत है। तो आने वाले वक्त में इस वक्त जो चीजें हो रही हैं, जिस तरह से तफ्तीशी इदारे कोर्ट्स वो जो है वो कर रहे, तो इसका लॉन्ग टर्म इफेक्ट होगा। और इतनी आसानी से लोग गलत सलत काम नहीं करेंगे। मैं सब बहुत सारे सरकारी अफसरों को जानता हूँ, बहुत सीनियर सरकारी अफसरों को, जो इस वक्त कराची जेल में और सिंध की दीगर जेलों में मौजूद है। आई एम श्योर कि पंजाब में और बलूचिस्तान में और केपीके में भी ऐसा हो रहा होगा।
फहीम साहब, ये बताइए, हमने मुल्क के मुख्तलिफ जो शहर हैं वहाँ पे एंटी एनक्रोचमेंट्स मुख्तलिफ गवर्नमेंट्स ने वो की, लेकिन हमने ये भी देखा कि वो एनक्रोचमेंट्स कुछ अरसे के लिए ख़त्म हो जाती हैं, फिर दोबारा सारे लोग उसी तरह से कुछ सालों के बाद उसी तरह से फिर वो बनने शुरू हो जाती हैं। क्या गारंटी है, आपको क्या लगता है कि कराची में जो कुछ अब हुआ है वो दोबारा से ऐसे नहीं होगा, दोबारा वहाँ इनक्रोचमेंट्स नहीं होगी उन्हीं एरियाज में सरकारी जो ज़मीनें हैं उनके ऊपर?
इनक्रोचमेंट या तजावजात, हक अपने इख्तियार से जब आप तजावुज करते हो तो लोग सड़क और मोहल्लों में तजावजात करते हैं। इस वक्त जो सूरत हाल है कोई बहुत खुशाइन नहीं है। ये ज़रूर है कि कम से कम गलत काम करना शायद कुछ दिन फैशन में ज़रा कम हो जाए, मगर इस बात की कोई ज़मानत नहीं है कि ये जो है वक्त का जो ये पहिया है अब उल्टा चलना शुरू हो जाएगा। मगर बहरहाल उम्मीद पे दुनिया कायम है, और कम से कम मेरी तो ख्वाहिश ये होगी कि ये जो बल्दियाती इदारे हैं या जो सूबाई हुकूमत के इदारे हैं, मजिस्ट्रेट्स हैं, कोर्ट्स हैं, वो स्टे नहीं देंगे, गलत काम को जो है कंडोन नहीं किया जाएगा। अब आगे चल के क्या होता है आप यकीन जानिए मैं इस पे कोई राय दे नहीं सकता, क्योंकि मुझे खुद मालूम नहीं।
बिल्कुल सही, इसके लिए ज़रूरी है कि जो इंस्टीट्यूशंस हैं उनको स्ट्रेंथन किया जाए ताकि वो लॉ को फॉलो कर सके, कानून को फॉलो कर सके। बहुत शुक्रिया फहीम साहब, थैंक यू खैर वक्त देने के लिए। सामिन, हमारे इस प्रोग्राम का वक्त अब ख़त्म होता है, आइंदा हफ्ते तक के लिए इजाज़त दीजिए। इस प्रोग्राम की एडिटर थी बैजत जलानी और प्रोड्यूसर थी फायज़ा बुखारी। अपने मेज़बान नदीम याकूब को इजाज़त, खुदा हाफिज़।
इस प्रोग्राम में जो नुक्ताहाए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे। اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔